ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
आप हजरात अभी इफ्ता की मशक कर रहे हैं। जवाबात के लिए असल बुनियादी चीज़ जो है वो सवाल है, तो जो भी सवाल आपके सामने पेश हो उसको खूब गौर से पढ़ें और पहले ये तय करें कि साहिल क्या पूछना चाहता है, साहिल की मंशा क्या है, और उसको पहले तय करके उसके बाद जवाब सोचिए। फिर ये है कि वो मसला जिसके मुतालिक वो पूछ रहा है, हमारी फिका में कौन सी किताब में कौन से बाब में, ये तय करना भी बहुत अहमियत रखता है। सवाल जिस चीज़ से मुतालिक पूछा जा रहा है, नमाज का है, नमाज के अंदर फिर कौन से बाब से उसका ताल्लुक है, तो वहाँ उसको तलाश करने में आसानी रहे, ये बड़ा अहम ये है जवाब देने वाले के लिए। तो ये दोनों चीज़ें तय करने के बाद फिर आप जवाब के लिए किताबों का मुताला कीजिए, और किसी भी सवाल का जवाब देने के लिए खाली किसी एक किताब के ऊपर इक्तफा न करें, मुख्तलिफ किताबों में उसको तलाश कीजिए। जवाब सब में मिल जाएगा आपको, हर किताब में, ये नहीं कि तलाश करते ही पहली किताब में जवाब मिल गया तो आपने लिख दिया, ऐसा नहीं, बल्कि बहुत सारी किताबें में उसी को देखिए, हर किताब में उसको किस अंदाज से हल किया गया है। ये जो अरबी किताबें हैं और वो भी जो जिनमें मसाइल बयान किए गए हैं, मुतून हैं, शुरुआत हैं उनकी, और फिर फतावा की किताबें हैं, उनमें देखने के बाद फिर हमारे अकाबिर की जो कुतुब फतावा हैं उनमें भी देखिए, सब जगह देख लेने के बाद फिर आप अपने जहन से उसको जवाब के लिए कि मैं क्या किस अंदाज से जवाब पेश करूं। एक तो यह है कि किसी किताब से हूबहू हम नकल कर दें, यह भी एक तरीका है, तो मुख्तलिफ जगहों पर देखने के बाद जहां हमें ज़्यादा मुनासिब मालूम हुआ, ज़्यादा मौजून मालूम हुआ कि ये इबारत हमारे इस साहिल के सवाल के जवाब में मुनासिब है, तो उसको भी नकल कर सकते हैं, लेकिन मुनासिब यह है कि आप अपने तौर पर उसके लिए कोई इबारत तैयार करें, तो उससे जो है आपके अंदर जवाब को तैयार करने की सलाहियत पैदा होगी। उसको तैयार करने के बाद जब उस्ताद को बतलाएंगे, उस्ताद उस पर फिर आपकी रहनुमाई फरमाएंगे कि इसमें ये तरमीम करने की ज़रूरत है, उसके मुताबिक फिर दोबारा उसको किताबों में देखें और उनकी हिदायत के मुताबिक उसको दुरुस्त करके पेश करें। बहरहाल कहने का हासिल ये है कि आप इसमें ज़्यादा से ज़्यादा मेहनत से काम लें, मुताले से काम लें, कोई चीज़ मिल गई तैयार अव्वल वहला में तो उसको लेकर के खुश न हो जाएं और उसकी के ऊपर इक्तफा न करें। अगर आप अपनी इस्तेदाद बनाना चाहते हैं तो उसके लिए यही है कि आप मुख्तलिफ किताबों में उसको देखने के बाद सब जगह देख दाख करके सब चीज़ें आपके सामने रहेंगी, उसके बाद फिर आप उसको उसका जवाब तैयार करेंगे, तो उस सूरत में आपका जवाब जो होगा वो बड़ा जामे होगा, और इस मसले से मुतालिक जो मुख्तलिफ चीज़ें हैं या कुछ इश्कालात हैं या कुछ मरजू अकवाल हैं वो सारी चीज़ें आपके सामने रहेगी और उनके आपके जहन में रहते हुए आप जवाब तैयार करेंगे। उस वक्त का फ़ायदा ये होगा कि उस पर किसी को एतराज़ का मौका नहीं मिलेगा, अगर कोई करेगा तो आपके जहन में वो चीज़ है कि इस मसले पर ये सवाल हुआ है, उसका ये जवाब दिया गया है। ये बेहतर तरीक़ा है जवाब तैयार करने का, इसी का आप एहतमाम करें। आजकल तो माशाल्लाह उर्दू फतावा भी बेशुमार हो गए, کسی نہ کسی اردو فتاوا میں آپ کو اس کا جواب ہو بہو مل سکتا ہے، سوال بھی ہو بہو مل سکتا ہے، لیکن میں نے جیسا کہ ابھی کہا آپ اس پر اکتفا نہ کریں. آپ اگر اپنی صلاحیت بنانا چاہتے ہیں، استعداد بنانا چاہتے ہیں، تو اس کا طریقہ یہی ہے کہ مختلف کتابوں میں، پہلے متون میں، پھر شروع میں، پھر کتب فتاوا میں عربی، اور اس کے بعد کتب فتاوا اردو میں دیکھنے کے بعد پھر آپ اس کے جواب کی طرف توجہ کریں. یہ بہتر طریقہ ہے جواب تیار کرنے کا. اس سے انشاءاللہ آپ کی استعداد بھی بنے گی، آپ کا ذہن بھی وسیع ہوگا، ہر مسئلے سے متعلق کیا کیا بحثیں کی گئی ہیں، کیا اشکالات ہیں، کیا جوابات ہیں، کیا مرجو چیزیں ہیں، کیا راجے ہیں، وہ سب آپ کے علم میں آ جائے گی، اور اس کی وجہ سے آپ کو بڑا فائدہ ہوگا. کسی کی بھی طرف سے آپ کے جواب پر کبھی اشکال کیا جائے گا تو آپ فوری طور پر اس کو جواب اس کا جواب دے سکیں گے، اگر اس طرح مطالعہ کر کے تیار کیا ہے تو. یہ خاص جواب کی تیاری کے لیے ہے. ویسے مطالعے کا اہتمام ہو، کسی بھی فقہ کی کسی بھی ایک کتاب کا مکمل مطالعہ آپ کر لیجئے تاکہ فقہ کی تمام ابواب آپ کے سامنے آ جائیں. فقہ حنفی کی ترتیب کیا ہے، وہ پوری ترتیب کتاب الصلاۃ، اس کے بعد کتاب الزکاۃ، پھر کتاب الصوم، جو بھی ہے اس کے مطابق عبادات، عبادات کے بعد پھر کہیں معاملات ہیں، کہیں نکاح وغیرہ ہیں، جیسے کہ قدوری میں جو ہے معاملات شروع ہو گئے ہیں، نکاح اس کے بعد ہے، اور کہیں دوسری کتابوں اس کے پہلے نکاح ہے اس کے بعد معاملات ہیں. لیکن پوری میراث، کتاب میراث تک کتب فقہ کے اندر جتنے بھی ابواب ہیں آپ کے ذہن میں رہنے چاہیے، اور جو مسائل بنیادی ہیں ان کا بھی ایک مرتبہ مطالعہ کر لیجیے. اپنے استاد سے مشورہ کر لو کہ مجھے فقہ کے اندر ایک پوری کتاب کا مطالعہ کرنا ہے، اب وہ میں کون سی کتاب کا مطالعہ کروں، بدائع الصنائع کا کروں، بحر الرائق کا کروں، یا اسی طریقے سے جو ہے وہ اور کسی شرح کی شرح جو ہے اس کا کروں. ان کی رائے، ان سے مشورہ کرنے کے بعد پوری کتاب کا مطالعہ کر لیجیے. پوری کتاب کا مطالعہ کرنے سے فائدہ یہ ہوگا کہ پوری فقہ کے ابواب کیا ہیں، مسائل کیا ہیں بنیادی طور پر، وہ آپ کے ذہن میں رہیں گے، اور کوئی بھی آنے والا سوال جو ہے اس کا تعلق کون سے مسئلے سے ہے، کون سے باب سے ہے، اس کا متعین کرنا آپ کے لیے آسان ہو جائے گا، اور اس کی وجہ سے مسئلے کی تلاش بھی آسان ہوگی. ہمارے حضرت مفتی محمود صاحب نور اللہ مرقدہ فرمایا کرتے تھے کہ کسی بھی سوال کو دیکھنے کے بعد جو آدمی یہ سمجھ لے کہ مجھے اس کا جواب فقہ کی کتاب کے فلانے باب میں ملے گا، یہ مفتی بن گیا. حضرت یہ فرمایا کرتے تھے، گویا آپ کی صلاحیت اسی وقت کامل ہو جائے گی. آپ پہلے تو اس کے لیے ضروری ہے کہ کسی بھی ایک کتاب فقہ کا آپ پورا مکمل مطالعہ کر لیں، ہدایہ کی کسی شرح ہو، یا پھر یہ بدائع الصنائع ہو، یا بحر الرائق ہو، یا اور کوئی بھی کتاب ہو، اپنے استاد سے مشورہ کرنے کے بعد جو ہے وہ آپ اس کی تعین کر سکتے ہیں. اس سے آپ کے ذہن میں پوری فقہ کے مسائل بنیادی طور پر رہیں گے، اور آپ کے لیے کسی بھی مسئلے کا تلاش کرنا آسان ہو جائے گا، اور یہ بہت ضروری ہے مفتی کے لیے. بہت سی مرتبہ بہت سے لوگوں کو کسی سوال کے آنے پر یہ پتہ ہی نہیں چلتا کہ میں اس مسئلے کو کہاں تلاش کروں، کون سے باب میں تلاش کروں. بعض مرتبہ کوئی مسئلہ ایسا ہوتا ہے کہ وہ کسی جہاں ہم تلاش کر رہے ہیں اس کے علاوہ دوسرے محل میں موجود ہوتا ہے. تو مطالعے کے دوران اگر ایسا کوئی مسئلہ آ جاوے کہ بھئی اس باب کے علاوہ کا دوسرے باب کا مسئلہ ہے، تو اس کو آپ اپنی کاپی میں نوٹ کر لیجئے. دیکھا ہے تو آپ کے ذہن میں تو رہے گا وہ، کہ اور جب اس نوع کا کوئی سوال آپ کے سامنے آئے گا تو آپ کو یاد آئے گا کہ میں نے یہ مسئلہ دیکھا ہے. لیکن آپ پھر اس کو تلاش کریں گے اس کے باب میں، وہاں نہیں ملے گا، آپ پریشان ہوں گے کہ میں نے دیکھا ہے ملتا کیوں نہیں ہے. تو چونکہ آپ نے اس کو دوسری جگہ ہے غیر محل میں دیکھا تھا، ज़िमनन कहीं आ गया था और आप उसको तलाश करते वक्त उसके बाब में तलाश करेंगे, वहाँ नहीं मिलेगा। तो ऐसा हर वो मसला जो आपको गैर बाब में मिले उसको बाकायदा आप अपनी कापी में नोट कर लें, उन्वान दे करके किताब का हवाला फलानी जिल्द में फलाने इसमें ये मसला मौजूद है, ताकि आपको कभी ज़रूरत पड़े तो आप अपनी उस कापी से उसका हवाला ले करके उसको वहाँ तलाश कर सकते हैं। ये उन मसाइल के लिए है जो गैर महल में किताबों में मजकूर हैं, तो उससे भी आपको फ़ायदा होगा, वरना आप परेशान होंगे। याद तो रहेगा, जहन जो भी पढ़ता है आदमी जहन में महफूज रहता है और वक्त पर वो याद आता है कि हाँ मेरा देखा हुआ है, लेकिन मिलता नहीं है। इसकी भी इसका भी अहतमाम होना चाहिए। और हमारे हजरत फरमाते हैं कि जो किताब आप मुताला कर रहे हैं उसकी अगर आप फहरिस्त बना लें अपनी कापी के अंदर, तो उससे भी उस किताब के मसाइल को महफूज रखने में आपके लिए आसानी होगी। हमारे जैसे हमारे हजरत की ये तहतावी आला मराकिल फला की फहरिस्त है बनी हुई, कबीरी की फहरिस्त है बनी हुई, तो आप शामी का मुताला कर रहे हैं तो बाकायदा हर हर मसला उस फहरिस्त में अपनी अपनी कापी में उसको नोट कीजिए। ये मुताला और ज़्यादा मुफीद और मौसर होगा, आपके जहन नशीन हो जाएगा वो मसला, तब आप उसको नोट करेंगे ना, देखने से भी जहन नशीन होता है लेकिन वो देर तक नहीं रहता। देखने के बाद नोट करेंगे तो वो और ज़्यादा देर तक रहता है, नोट करने के बाद किसी के सामने बयान करेंगे तो और ज़्यादा देर तक जहन में महफूज रहता है। जहन में महफूज रखने के ये मुख्तलिफ तरीक़े हैं, तो उसको भी अपनाने की ज़रूरत है ताकि वह आपके जहन नशीन रहे वो मसला। तो ये जो भी किताब मुताला करेंगे उसकी अगर फहरिस्त बनाने का अहतमाम करेंगे तो इंशाल्लाह उससे आपको बहुत फ़ायदा हो जाएगा, आपके पास वो महफूज भी रहेगी और वो मसाइल भी इस बहाने से आपके जहन में महफूज हो जाएंगे, इसका भी अहतमाम होना चाहिए। आजकल साइलिन जो होते हैं वो बड़े ख़तरनाक होते हैं, उनकी जो है नफ्सियात उसको समझने की ज़रूरत है। इसीलिए मैंने कहा सवाल पर गौर करो कि इसका इसकी मंशा क्या है, साहिल क्या पूछना चाहता है। वो हमको अपने गलत मकसद के लिए इस्तेमाल तो नहीं करना चाहता। वो बहुत से लोग ऐसे होते हैं, उनका मकसद कोई मसला हमसे मालूम करना नहीं होता, उनका मकसद अपने किसी गलत मकसद के लिए हमको इस्तेमाल करना होता है। तो ये चीज़ साहिल के सवाल से आपको भांप लेने की ज़रूरत है कि ये क्या चाहता है, ताकि उसको उसके उस मकसद में हम कामयाब नहीं होने देंगे, ऐसा जवाब देंगे कि जिससे वो उसको गलत तरीके से इस्तेमाल न कर सके। ये बहुत अहम चीज़ है, इसको भी आप नोट करें और सवालात को पढ़ करके उसकी मंशा समझने की कोशिश करें। जैसे एक मैं मिसाल देता हूँ, हमारे पास एक मरतबा सवाल आया, एक आदमी ने सवाल किया कि एक आदमी जो है वो इमामत बग़ैर तनख्वाह लिए कराना चाहता है और दूसरा जो है तनख्वाह लेकर के इमामत करा रहा है, तो कौन राजे है इसके लिए, तरजीह किसको दी जाएगी। तो मैंने कहा कि भाई इमामत की बुनियाद तनख्वाह लेने न लेने पर नहीं है, इमामत के लिए जो औसाफ फुकहा ने लिखे हैं कि इमाम के अंदर ये चीज़ें होनी चाहिए, ये सलाहियतें होनी चाहिए, जो आदमी इन सलाहियतों पर ज़्यादा से ज़्यादा पूरे उतरता हो वो दूसरे के मुकाबले में राजे हैं, चाहे वो तनख्वाह लेता हो या न लेता हो। वो बाद में पता चला कि एक इमाम साहब जो थे वो कम ये जानते थे, कोई अच्छा इमाम मिला घर लोगों को तो उन्होंने उसकी जगह पर उनको मुतय्यन कर दिया। अब ये हटना नहीं चाहते थे और उसके लिए फतवा का सहारा लेना चाहते थे, इस तरह सवाल उन्होंने लेकर उन्होंने वहाँ उनको पेशकश किया कि मैं बग़ैर तनख्वाह लिए इमामत कराऊँगा। दोबारा क्या एक मिसाल दी आपको, इस तरह उमूमन साइल लोग जो होते हैं वो आजकल सवाल करने वाले ज़्यादातर इस तरह के ही होते हैं। تو ان کے ذہن کو بھی، ان کی نفسیات کو بھی پڑھنے کی ضرورت ہے سوال کے اندر، اور اس کے مطابق پھر ایسا جواب دیا جائے کہ جو ان کے کسی، ان کے اس غلط مقصد میں کام میں نہ آ سکے، اس کا بھی اہتمام ہونا چاہیے. وہ کیا ہے وہ پڑھو. تو میں نے کل ہی حضرت سے عرض کیا تھا کہ میں نے جو جواب لکھے وہ بھی اب تو میرے ذہن میں نہیں رہے، اتنے سال ہو گئے اور میں نے اب فتاوی دینا چھوڑ دیا. اختلاف مطالعے کے متعلق سوال کیا ہے انہوں نے، تو کیا ہے پڑھیے.
اختلاف مطالعے کے بعد میں آج جناب نے جمہور فقہا کی رائے کو ترجیح دیتے ہوئے جو دلیل سب سے اعلیٰ و اشکل وغیرہ کی پیش کی ہے وہ ہمارے لیے ناقابل فہم ہے.
وہ جواب اس وقت میرے ذہن میں نہیں ہے، وہ آپ پڑھیں گے تو بتائیں گے تو بتاؤں گا.
محمود الفتاوا میں ہے.
ہاں یہ نارا
اس میں بھی وہی ہے، وہ بھی ہے.
زندگی میں وراثت، اگر زندگی میں اگر آدمی تقسیم کر رہا ہے، بعض لوگوں کی رائے یہ ہے کہ لڑکا اور لڑکی دونوں کو برابر کیا جائے چاہے عمر کے جس مرحلے میں تقسیم.
ویسے فقہا تو یہی عموماً فیصلہ کرتے ہیں کہ بھائی لڑکا اور لڑکی کو یکساں دیا جائے. بعض حضرات میں کہتے ہیں کہ مقصد اگر یہ ہو کہ میرے مرنے کے بعد اولاد میں جھگڑا نہ ہو، تو گویا میری موجودگی میں شرعی اعتبار سے تقسیم کر دوں، تو اس صورت میں پھر اس کے مطابق کرنے کی امام ابو یوسف رحمۃ اللہ علیہ کے قول کو مد نظر رکھ کے اجازت دی ہے.
زندگی
کی چاہے جس
مرحلے
میں، نہیں
جس مرحلے کا کیا مطلب ہے؟
ایک آدمی
اخیر عمر کی بات نہیں ہے، جب جس مرحلے کو مرد موت کہا جاتا ہے اس مرحلے سے پہلے پہلے کی آدمی بات کیا بس کرتا ہے.
راجہ قول یہی ہے،
راجہ قول یہی ہے.
بعض حضرات
جب تک آدمی مرد وفات کا جو مرحلہ ہے اس سے جو خصوصی احکام ہے اس میں نہیں داخل ہوگا، تب تک وہ عام حالات میں، عام حالات میں کسی کو بھی دے دے بچوں کے حق میں. راجع قول تو یہی ہمارے برابر ہوگا. ماؤس الحمد للہ کی رائے ہے، بعض لوگوں کی رائے ہے، وہ اس مرحلے سے پہلے. ارے ایک سوال لکھا دیا تھا ان کو ایک صاحب نے، وہی پوچھا ہے کہ کیرالا میں بار بار چاند ہو جاتا ہے تو کیا کیرالا کا مسئلہ الگ ہے؟ وہ بحث تو ہے نہیں، انہوں نے اس میں گجرات کو بھی جوڑ دی. صرف کیرالا کی بات ہو سکتی ہے، جو ظاہر ہے کہ بات میں نے کہہ رکھی، کتاب میں نہیں ملی، میں مجتہد آتی جو واقعات پیش آ رہے ہیں، اور میں نے کیرالا والوں سے پوچھا ہے، یعنی تحقیق بھی کی ہے، تو مستقل نہیں ہے، لیکن اکثر و بیشتر اب ان کی رویت سعودیہ کے موافق ہو جاتی، کبھی نہیں بھی ہوتی. تو اس کی وجہ یہ سمجھ میں آتی ہے کہ کیرالا اور بحر عرب سامنے ہیں
جی،
اور وہی پٹی پوری جو رتنا گیری کے بعد
جی
جہاں سے شروع ہوتا ہے کیرالا، اور زیادہ کچھ کرناٹک بھٹکل وغیرہ، وہ پورا کا پورا ساحل سمندر ہے اور بحر عرب کے سامنے ہے
جی،
تو بظاہر وہ اس کی موافقت ہو جاتی ہے. بس اتنا
ساحل سمندر کی وجہ سے ان کے لیے مطلب صاف رہتا ہے،
اتنا سمجھ میں آتا ہے. اب یہ کہ کوئی بحث مباحثہ ہو تو بات دوسری، میری سمجھ میں ایسے ہی آیا، بقیہ کہیں ایسا نہیں ہے، وہ تو ایک ہی بات.
اور ویسے مطلب جو ہے وہ تو کسی کو ایک متعین ہے ہی نہیں نا، سوال تو یہ، وہ تو چاند جو بنتا ہے اور بننے کے بعد نظر آنے کے لائق ہوتا ہے، تو نظر آنے کے لائق کہاں سے ہوگا؟ وہ اس کے بعد اس کا یہ حساب ہوتا ہے.
مولانا تقی صاحب نے تو ایک موقع پہ لکھا ہے کہ ہر مہینے میں دائرہ مطلب بدل جاتا ہے،
یہی ہے نا اصولی طور پر، تو یہی بات ہے، دائرہ مطلب بدلے گا،
ادھر چلا جائے گا، ادھر چلا جائے گا
جی، بیچ میں آئے گا،
بیچ میں آ جائے گا،
آگے پیچھے ہوگا. محنت سے پڑھو بس، خوب مطالعہ کرو، خوب مطالعہ، اصل یہی ہے. اللہ تبارک تعالیٰ حضرات کو اعلیٰ کامیابیوں سے نوازے، اور افتا کے لیے جس نو کی صلاحیتیں مطلوب ہیں اللہ تبارک تعالیٰ اپنے فضل و کرم سے عطا فرمائے, اس کے لیے جیسی محنت کرنی چاہیے ایسی محنت کرنے کی توفیق عطا فرمائے, اور خوب کتابوں کے ساتھ مناسبت اللہ تبارک تعالیٰ عطا فرمائے, حافظہ بھی بہترین عطا فرماوے, سمجھ بھی بہترین عطا فرماوے, اور ان مسائل کو پیش کرنے کا سلیقہ بھی اللہ تعالیٰ بہتر سے بہتر عطا فرماوے.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.